उत्पत्ति 12 को 1 देखि हामी प्रतिज्ञा को प्रबंध राज्य को प्रबंध संग तुलना करने क्रम में पढ़ते तब परमप्रभु ने अब्राहम भन्नुभयो आफ्नो देश आफ्नो कुटुम्ब आफ्नो बाबू को घर निस्केर त्यस देशमा जाओ इराक निस्केर जान्छ अब कहाँ जान्छ प्रभुले भन्नुहुन्छ त्यो जो म तिमीलाई देखाउनेछु इजरायल प्रशस्त भूमिमा दुई पद अनि म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु तिमीलाई आशिष दिनेछु र तिम्रो नाम महान तुल्याउनेछु अनि तिमी एउटा आशिष बन्नेछौ अनि जसले तिमीलाई आशीर्वाद दिनेछन् तिनीहरूलाई म आशिष दिनेछु अनि जसले तिमीलाई श्राप दिनेछन् त्यसलाई म श्राप दिनेछु अनि तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन् अनि यो प्रतिज्ञाको पूर्णता चाहिँ त्यो बेलामा प्राप्त गर्नेछ महान जाति हुनेछ इजरायल यो परमेश्वरको चुनावबाट भएको हो उहाँको सर्वम योजनामा उहाँले गर्नुहुन्छ अनि इजरायल चाहिँ परमेश्वरको प्रशस्त आशिष मुनि हुनेछ हजार वर्षको राज्यमा अनि अन्य जातिहरूको सवालमा चाहिँ हामी जकरिया 8 अध्यायमा पढौं जकरिया 8:23 जकरिया 8 अध्यायको 23 पद हामी पढ्छौ सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ ती दिनहरूमा यस्तो हुनेछ अन्य जातिहरूका सबै भाषाहरूबाट 10 मानिसहरूले पक्रनेछ एउटा यहुदी मानिसको वस्त्रको किनार यसो भन्दै पक्रनेछ हामी तिनीहरूसित जानेछौ किनभने हामीले सुनेका छौँ परमेश्वर तिमीहरूको साथमा हुनुहुन्छ यहुदी जाति अहिले अवहेलित छ शताब्दीमा भइसक्यो तर एक दिन यस्तो आउनेछ कि उनीहरू यति आशिष हुनेछन् अन्य जातिहरू धरि त्यो आशिषको भागीदारको केही पाउनलाई उनीहरू चाहिँ यहुदीहरूसँग टाँसिनेछन् भनेको छ यति सम्मान र कदर पाउनेछन् त्यस बेलामा इजरायलले परमेश्वर उनीहरूलाई प्रतिज्ञा गर्नुभएको भूमिलाई पनि पूर्ण रूपमा उनीहरूले ओगट्नेछन् अहिले चाहिँ यरुसलम धरि टुक्रा टक्रा पारेको छ इजरायल होइन एकदम केही भूमि पार्ट मात्रै उनीहरू बसिरहेका छन् अनि त्यो दिन चाहिँ उनीहरूले पुरै नील नदीदेखि युफ्रेटिस नदीसम्म उनीहरूलाई दिएको त्यो लाल पूर्जाको चार किल्ला उत्पत्ति 15:18 उल्लेख छ उनीहरूले पुरै प्राप्त गर्नेछ संसारकै बीच भाग है इजरायलको राजधानी चाहिँ संसारकै सहर राजधानी हुनेछ संसारकै राजधानी सहर हुनेछ यसैया 2 अध्यायमा चाहिँ हामी फेरि पढौँ जहाँ अघि पढेको थियौँ पटकपट पढेपछि अझ हामीलाई चाहिँ यसको महत्त्व हामीलाई बोध हुन्छ हामी यसैया 2:1-3 आमोसको छोरा यसैयाले यहुदा र यरुसलमको विषयमा देखेको दर्शन रूपी वचन 2 पद अनि अन्तका दिनहरूमा यस्तो हुनेछ परमप्रभुको भवनको पर्वत पहाड़हरूको टाकुरामा स्थापित हुनेछ र डाँडाहरूभन्दा उच्च पारिनेछ अनि सबै जातिहरू त्यसमा ओहिरेर आउनेछन् अनि धेरै जाति जातिका मानिसहरू जानेछन् र भन्नेछन् है उनीहरू राजधानी जाँदैछन् आउँ र हामी माथि परमप्रभुको पर्वतमा याकुबका परमेश्वरको भवनमा जाउँ देख्नुभयो याकुबका परमेश्वर भनेको इजरायलको परमेश्वरको भवनमा जाउँ अनि उहाँले हामीलाई आफ्ना मार्गहरूको शिक्षा दिनुहुनेछ र हामी उहाँका बाटोहरूमा हिँड्नेछौँ इत्यादि अनि परमेश्वरले इजरायल जातिलाई कसरी आशिष दिनुहुन्छ भन्ने कुरा चाहिँ हामी अर्को गुदामा पनि हेर्नेछौँ त्यसलाई चाहिँ त्यहाँ राख्नेछौँ त्यो चाहिँ हामी व्यवस्थाको प्रबन्धसँग राज्यको प्रबन्धलाई तुलना गर्दाखेरि त्यसैले प्रतिज्ञाको प्रबन्धसँग तुलना गर्यौँ अब व्यवस्थाको प्रबन्धसँग चाहिँ राज्यको प्रबन्ध तुलना गर्दा के पाउँछ भावी राज्यको समय चाहिँ भ्रष्टताको अराजकताको समय चाहिँ हुने छैन जस्तो सङ्कष्टकालको समय हुनेछ जुन चाहिँ अघि अध्ययन गर्यौँ होइन बरु त्यो समय चाहिँ नियम कानुनहरू एकदम एकदम कडा कडा छ कार्यान्वयन हुने समय हुनेछ। यो संसारमा त कडा भन्दा साथ अलिक नराम्रो सुनिन्छ, किनभने मान्छे स्वभावले पापी भएकोले निरङ्कुश बन्न जान्छ, तर हजार वर्ष राज्यमा यो कडा शासन गर्ने चाहिँ हामी पापीको लागि क्रुसमा आफ्नो प्राण दिने प्रभु येशू हुनुहुनेछ, त्यसैले एकदम उचित हुनेछ। उक्त राज्यमा जिउने कतिपय व्यक्तिहरूले प्रभु येशूमा विश्वास गर्नेछन् अथवा मुक्ति पाउनेछन्। सुरुमा त सबैले विश्वासी हुनेछन्, तर त्यहाँ जन्मेर विश्वास पनि गर्ने हुन्छन्। अनि के हुन्छन् भने ती व्यक्तिहरूको हृदयमा नै परमेश्वरको व्यवस्था लेखिनेछ भनेछ यर्मिया 33 अध्यायको 31 पदमा हामी पढ्नेछौँ, अनि पल्टाउनु राम्रो हुन्छ होला त्यहाँ चाहिँ। यर्मिया 31 अध्याय अध्यायमा चाहिँ एउटा नयाँ करार परमेश्वरले इजरायलसित बाँध्नु हुनेछ भन्ने कुरा भविष्यवाणी गरिएको छ। अब छोटो एउटा कुरा है, नयाँ करार भन्दाखेरि चाहिँ हेर्दैन अलमल हुन्छ। नयाँ करार भनेको चाहिँ हामी मण्डलीसित भन्ने गरिन्छ, तर यहाँ भविष्यवाणीमा पर्यो भने चाहिँ वास्तवमा नयाँ करार चाहिँ परमेश्वरले इजरायलसित बाँध्नु हुनेछ भविष्यमा। तर नयाँ करारको सम्भव गराउने कुरा चाहिँ क्रुसमा सम्पन्न भयो, जब उहाँले रगत बगाउनु भयो, अनि त्यसैले यो नयाँ करारको बाचा हो भनेर हामीलाई चाहिँ उहाँ नआउन्जेलसम्म त्यो कचरोबाट लिन रोटीबाट खान आज्ञा दिनुभएको छ। तर करार चाहिँ इजरायलसित हो भविष्यमा, तर त्यो करारलाई सम्भव गराउने कुरो जुन चाहिँ क्रुसको मृत्युको आशिष चाहिँ अहिले नै हामीले उपभोग गरिरहेका छौँ। अनि त्यो हिसाबले चाहिँ हाम्रो स्थान चाहिँ मुक्तिको सवालमा चाहिँ हामी यो नयाँ करारको पक्षमा भागीदार छौँ। तर अब हेर्नुहोस्, यो भविष्यमा पूरा हुने कुरा हो नयाँ करार। यर्मिया 31:31 हेर, दिनहरू आउँछन् परमप्रभु भन्नुहुन्छ, जब मैले के भने यर्मिया 31:31 हो ठिक है, हेर दिनहरू आउँछन् मैले के पढ्दैछु गर्नुहोस् है 33 है, तर 31 पनि पढ्न राम्रो हुन्थ्यो है, 31 नै पढौँ न है 31 पनि 31 ल, अब चाहिँ हामी एउटै पन्नामा छौँ। हेर दिनहरू आउँछन् परमप्रभु भन्नुहुन्छ, जब म इजरायलको घरनासित, देख्नुभयो, र यहुदाको घरनासित एउटा नयाँ बाचा बाँध्नेछु। किन यसलाई नयाँ भनेको, किनभने मोसाको समयमा बाँधिएको बाचा त्यसलाई चाहिँ पुरानो भन्ने चाहिँ त्यो भङ्ग गरेकोले उनीहरूले त्यो अब हटाइयो 32 पद, त्यस बाचा अनुसार होइन जो मैले तिनीहरूका पिता पुर्खाहरूसँग त्यस दिनमा बाँधेको थिएँ जब मैले तिनीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनलाई तिनीहरू हातमा समातेको थिएँ, किनकि त्यही मेरो बाचा तिनीहरूले म तिनीहरूको पति भए तापनि तोडिदिए परमप्रभु भन्नुहुन्छ। तर यो चाहिँ त्यो बाचा हो जो म ती दिनहरू पछि इजरायलको घरानासँग बाँध्नेछु परमप्रभु भन्नुहुन्छ, म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु र त्यो तिनीहरूको हृदयमा लेखिदिनेछु, अनि म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछ। त्यसैले हजार वर्षको राज्यमा मुक्ति पाएका व्यक्तिहरूको हृदयमा चाहिँ परमेश्वरको व्यवस्था लेखिएको छ। उनीहरूको यस्तो हृदय हुन्छ कि उनीहरू चाहिँ परमेश्वरको इच्छा पालन गर्न चाहन्छ। अनि तर अरू व्यक्तिहरू हुन्छन् हजार वर्षको राज्यमा जसले चाहिँ मुक्ति पाएका हुँदैन, जो जन्मे तर उनीहरूले विश्वास गरेनन्, अनि तीमध्ये धेरैजनाले व्यवस्था उल्लङ्घन गर्नेलाई त अब दण्ड दिन्छ भन्ने डरले उनीहरू बाह्य रूपमा चाहिँ व्यवस्थालाई मान्छन्। बाह्य रूपमा उनीहरूले चाडमा जानुपर्छ, उनीहरू जान्छन् यरुसलम, उनीहरूले के गर्नुहुन्न, उनीहरू नगरीकन बस्छन्, उनीहरूको बाह्य रूपमा चाहिँ उनीहरूले मान्छन्, अनि बाह्य रूपमा मानेसम्म उनीहरूलाई परमेश्वर प्रभु येशूले चाहिँ दण्ड दिनुहुन्न, उनीहरूको आयु लम्बिँदै जान्छ। तर भित्रपट्टि भने उनीहरूको हृदयहरू चाहिँ राजाको विरोधमा हुन चाहिँ सक्छ। अनि प्रभुलाई थाहा हुन्छ, तै पनि उहाँले केही गर्नुहुन्न। त्यो हजार वर्षको राज्यमा चाहिँ विशेष जाँच भइरहेछ, विशेष भण्डारी बन्छ यहाँ। अनि उनीहरू भित्र भएको विद्रोह चाहिँ हजार वर्षको अन्तिममा चाहिँ निकाल्छ भन्ने कुरा पनि हामीले अध्ययन गर्न लागेको छौँ अलिकपछि। त्यसैले व्यवस्थाको सवालमा चाहिँ यस्तो कुरा छ। अब अनुग्रहको प्रबन्ध सँग चाहिँ राज्यको प्रबन्धलाई तुलना गर्दाखेरि चाहिँ के बुझ्न सक्छौँ त, भावी राज्यमा परमेश्वरको अनुग्रह देखिनेछ। एक त प्रभु येशु जो त्यो राज्यको राजा हुनुहुन्छ, उहाँ त कलवरी क्रुसमा मर्नुभएको उही प्रभु येशु हुनुहुन्छ। अनि त्यसैले उहाँलाई हेर्दाखेरि, उहाँका हातहरूलाई हेर्दाखेरि, पावरलाई हेर्दाखेरि चाहिँ कलवरीको दागहरू चाहिँ देखिनेछ। अनि त्यसरी अनुग्रह चाहिँ प्रकट हुनेछ त्यो हजार वर्षको राज्यमा। जस्तो जकरियामा लेखिएको छ, बाह्र अध्यायमा हामी पल्टाउँ, जकरियाको पुस्तक बाह्र अध्याय जकरिया बाह्रको दस पदमा जकरिया बाह्रको दसमा पढ्छु। अनि म पहिला सुरु को बोल्दै हुनुहुन्छ भने परमेश्वर बोल्दै हुनुहुन्छ, परम प्रभु भनेर बाह्रको एकमा लेखेको छ। अनि बाह्रको दसमा, अनि म दाउदको घरानामाथि र यरुसलेमका बासिन्दाहरूमाथि अनुग्रह पाउने र बिन्तीहरू चढाउने आत्मा खन्याउने छु, अनि तिनीहरूले मलाई हेर्नेछन् जसलाई तिनीहरूले छेडेका थिए, अनि आफ्नो एकमात्र छोराका निम्ति विलाप गरे चाहिँ उहाँका निम्ति विलाप गर्नेछन्, अनि जेठा छोराका निम्ति शोकित भए चाहिँ उहाँका निम्ति शोकित हुनेछन्। यसरी रुनेछन् योहरू। हामीले चाहिँ हाम्रो मसीहलाई यस्तरी मारे छ नि। यहुदीहरूलाई सानै बच्चादेखि उनीहरूलाई सिकाएको हुन्छ कि येशु चाहिँ झुटा हो भनेर, त्यसैले उनीहरूलाई सुनाउन गाह्रो छ सुसमाचार। अनि मुस्लिमहरूलाई पनि सानैदेखि उनीहरूलाई सिकाएको हुन्छ, येशु पनि अगमवक्ता हो तर परमेश्वरको पुत्र होइन। मैले त्यो सुनको डोम डोमोदो रक देखाएको थिएँ नि, अनि त्यहाँभित्र गएर माथि हेऱ्यो भने त्यहाँ चाहिँ क्रिस्चियनहरूको विरोधमा हरफहरू लेखिएको छ। त्यसैले त्यो बनाइएकै सुसमाचारको विरोधमा त्यो बनाइएको त्यो डोमोदो रक, त्यहाँ चाहिँ कुरानको केही सुराहरू त्यहाँ लेखिएको छ, अनि क्रिस्चियनहरू चाहिँ अज्ञानतामा छन्, उनीहरू भूलमा छन्, परमेश्वरको कुनै पनि पुत्र हुन सक्दैन, अरू उहाँको बराबरी अरू कोही छैन भन्दैछ। त्रिएकताको सत्यतालाई चाहिँ उनीहरूले नकार्दैछ। यहुदीहरूले चाहिँ सानैदेखि उनीहरू चाहिँ क्रिस्चियनहरू झुटमा छन् भन्छन्। एकचोटि मैले एकजना यहुदीलाई भेटेको थिएँ, बसमा जाँदै थिएँ, तराई कतातिर हो यात्रामा थिएँ, अनि ठ्याक्कै एउटा यहुदी पर्यटक चाहिँ भेट भयो, युवा रहेछ, अनि उसलाई सुसमाचार सुनाउनु थालेँ। अनि मैले भने, उसले भने तिमी किन क्रिस्चियन भएर, बरु तिमी यहुदी भएको होइन, खतना गरेर यहुदी भएको भए बुझ्न सक्थे, मुस्लिम भएको नि बुझ्न सक्थे, क्रिस्चियन किन भनेको भन्छ। मैले त्यस्तो प्रश्न गरेँ सर, मैले भने किनभने हेर्नुहोस् म अब्राहम इसाक र याकुबको परमेश्वरलाई विश्वास गर्छु। हो जकरियाको पुस्तकमा यो लेखेको छ यसै, अनि सबै भन्न थालेपछि उसले त पदहरू टिप्न थाल्यो, उसले कहिले पनि सिकाएको छैन है, पुरै अन्धर छ पुरा नियम पढ्दाखेरि। अनि त्यसैले भविष्यमा चाहिँ एक दिन यहुदीहरू यसरी रुनेछन्, यो भविष्यवाणी छन्, जब चाहिँ उनीहरूले चाहिँ प्रभु येशूलाई देख्नेछ जसलाई उनीहरूले छेडेका थिए। तेह्र अध्यायको छ पदमा चाहिँ यस्तो लेखिएको छ, तेह्रको छमा, अनि कसैले त्यसलाई भन्नेछ तिम्रा हातमा भएका यी घाउहरू के हुन् त, तब त्यसले जवाब दिनेछ यी मेरा मित्रहरूको घरमा मलाई लागेका चोटहरू हुन्। येशु प्रभुको बारेमा हो यो, हेर मेरा हातहरू, थोमाला भन्नुभयो, हेर मेरो यहाँ कोखा जहाँ चाहिँ भालाले रोपिएको थियो। यसरी अनुग्रह चाहिँ त्यसरी प्रकट हुनेछ अनुग्रहको के अरे हजार वर्षको राज्यमा। अनि त्यो बेलामा चाहिँ त्यो दागहरू देखेर, उहाँको चोटहरूको दागहरू देखेर चाहिँ मानिसहरूले सम्झना गर्नेछन् हाम्रो लागि कति ठुलो मूल्य तिर्दिनु भयो प्रभु यीशुले। साथै अर्को कुरा चाहिँ के पनि छ भने त्यस बेला चाहिँ पशु बलिदानहरू फेरि हुनेछ। अनि यो बुझ्न अलिकति गाह्रो छ हामीलाई होइन, किन पशु बलिदान त अब चाहिएन नि, अब सिद्ध बलिदानै भइसक्यो, अब किन चाहियो पशु बलिदान? अनि सायद कुनै बेला चाहिँ हामी त्यसको लागि चाहिँ एक घन्टा लिनुपर्ने हुन्छ यसको भूमिका के हो बुझ्नलाई। तर अलिअलि त बुझ्न सकिन्छ, एक चाहिँ फेरि पनि अझ दृश्य रूपमा चाहिँ सदृश्य रूपमा दर्शाउन कि क्रुसमा मर्नुभएको प्रभु यीशुको बलिदानलाई चाहिँ अब बुझ्न। लेवी 1, 2, 3, 4, 5 जब हामी पढ्छौँ है, होम बलि, पाप बलि, मेल बलि, दोष बलि, यी बलिहरूको बारेमा पढ्दाखेरि चाहिँ त्यहाँ विस्तृत बयानहरू छन्। अनि हरेक एउटा एउटा बुधाले चाहिँ यीशु ख्रिस्टको क्रुसको मृत्युको केही न केही अर्थ बोकेकै छ। हामीले नबुझे पनि हामीले अलिअलि बुझौँला, तर त्यो दिन त उहाँले नै सिकाउनुहुन्छ, हामीले बुझ्छौँ है। अनि त्यसैले अहिले नै पनि हामी पवित्र आत्माद्वारा उहाँमा भर पर्दै हामीले कति कुराहरू बुझ्न सक्छौँ, तर त्यो दिन एकदमै यो दर्शाइने छ। त्यो बलिदानको कुरा चाहिँ इजिकियलको पुस्तकमा छ, एकचोटि पढौँ 40 अध्याय, तपाईँलाई लागिरहेको होला एकचोटि हेर्न पाउँथे कहाँ हो त्यो पद। इजिकियल 40 अध्यायमा अनि 39 पददेखि यहाँ लेखेको छ 39 पदमा, अनि ती टेबलमाथि होम बलि, पाप बलि र दोष बलि मार्नका निम्ति मूल ढोकाको दलानको यतापट्टि 2 टेबल र उतापट्टि 2 टेबल राखेका थिए। अनि उत्तरको मूल ढोकाको मुखतिर, अनि जब यो चाहिँ के याद गर्नुहोस् भने यो चाहिँ हजार वर्ष राज्यको मन्दिरको कुरा गर्दछ, मिलेनियल टेम्पल, अनि त्यसको उत्तर अनि यो दिशाहरू बताइरहेको छ, डिटेल छ, डिटेलहरू। अनि उत्तरको मूल ढोकाको मुखतिर चढेर जाँदा बाहिर एकपट्टि 2 टेबल थिए र अर्कोपट्टि जो त्यस मूल ढोकाको दलानेर थियो 2 टेबल थिए। अब टेबलै टेबल, मूल ढोकाको छेउनेर यतापट्टि 4 टेबल र उतापट्टि 4 टेबल थिए, 8 टेबल जसमाथि तिनीहरूले बलिहरू मार्थे। त्यहाँ चाहिँ पशु बलिदानको लागि यो टेबलहरू रहेछ, चेप्टो आकारको त्यहाँ कुराहरू बनाइएको। अनि 42 पद, अनि होमबलीका निम्ति 4 टेबल जो काटेका ढुङ्गाका थिए, 1.5 हात लामा, 1.5 हात चौडा र 1 हात उचा थिए, जसमाथि तिनीहरूले ती हात हतियारहरू राख्थे जससित तिनीहरूले त्यो होमबली र त्यो बलिदान मार्थे। अनि भित्र चारैतिर एक एक भित्ता लामा अङ्कुशहरू लगाएका थिए, अनि टेबलहरूमाथि बलिको मासु थियो। यो चाहिँ त्यहाँसम्म पढाउन अरू ठाउँ पनि छन् है, यसो यात्री के अरे इजिकियल 43:18-25 इत्यादि। त्यसरी बलिदानहरूद्वारा पनि अब अनुग्रहलाई चाहिँ दर्शाइनेछ हजार वर्षको राज्यमा। अनि साथै त्यस बेला को यो नयाँ करार परमेश्वरको अनुग्रहको कामको एउटा उदाहरण हुनेछ, जसरी अघि चाहिँ यर्मिया 31 हामीले पढेका थियौँ, उहाँले चाहिँ क्षमा गर्नुहुन्छ। सायद मैले त्यहाँ पढ्न सुरु गरे तर पुरै पढिनँ, त्यसले एकचोटि जाँदा यर्मिया 31 को 34 पद, यहाँ लेखेको छ, अनि तिनीहरू हरेकले आफ्नो छिमेकीलाई र हरेकले आफ्नो भाइलाई परमप्रभुलाई चिन भन्दै फेरि सिकाउने छैन, किनकि तिनीहरूमा सबभन्दा सानादेखि लिएर तिनीहरूमा सबभन्दा ठुलासम्म सबैले मलाई चिन्नेछन् परमप्रभु भन्नुहुन्छ। अब अन्तिम वाक्य सुन्नुहोस् यहाँ, किनकि म तिनीहरूको अधर्म क्षमा गर्नेछु र तिनीहरूको पाप म फेरि कहिले सम्झने छैन। यसको आशिष त हामी मण्डलीको विश्वासीहरूले त अहिले नै पाइसक्यौँ, यद्यपि यो करार चाहिँ इजरायलसँग बाँध्न बाँकी छ, तर त्यो करार लाई सम्भव गराउने क्रुसको रगतको आशिषभित्र चाहिँ हामी छिर्न पाइसक्यौँ है। त्यसैले अनुग्रह प्रकट यसरी हुनेछ। अर्को कसरी प्रकट हुनेछ? यसो सोच्नुहोस् त, एफएससी दुईको साथमा के लेखेको थियो हाम्रो पटक पटक हेरेको पद? त्यहाँ हामीले पढेको थियौँ, ख्रिस्ट येशूमा हामी मण्डली युगका विश्वासीहरू तर्फ भएको उहाँको दयाद्वारा। अनि त्यसपछिको तिनवटा शब्दहरू के छ? पछि आउने युगहरूमा, भनेको हजार वर्षको राज्य पनि त्यो एउटा युग हो जसमा चाहिँ उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति चाहिँ हामीलाई प्रदर्शन सामग्रीको रूपमा औल्याउनुहुन्छ। प्रभुले चाहिँ भन्नुहुन्छ, मेरो विजय स्मारिकाहरू हेर, मेरो अनुग्रहको विजय स्मारिकाहरू। अनि प्रभुले चाहिँ मण्डलीलाई देखाउनुहुन्छ त्यो बेलामा भन्ने कुरा बुझ्न सक्छ। त्यसैले सारांशमा, भावी राज्यको संसार सबैभन्दा अनुकूल वातावरणले सज्जित हुनेछ, आशिषित हुनेछ। त्यस बेला युद्ध, अपराध, रोग बिमार, गरिबी, अज्ञानता के पनि हुने छैन। अनगिन्ती समस्याहरू चाहिँ त्यो बेलामा एउटै हुने छैन, किनभने वर्तमान संसार मान्छ अहिले त्यो त व्यापक छ है, किनभने मानिसले चाहिँ आफै राज्य गर्न चाहिरहेछ। हामी उहाँले राज्य गरेको चाहँदैन भनेर भन्ने, हामीलाई सिजर दिनुहोस् बरु, सिजर नै हाम्रो राजा हो, ऊ हाम्रो राजा होइन भनेर क्रुसमा हामी। त्यसैले शान्तिको राज्य 2000 वर्ष भइसक्यो फरकहरूको, तर परमेश्वरले यो समयमा चाहिँ उहाँले उहिलेदेखि युग युगदेखि उहाँको हृदयमा लुकेर रहेको एउटा विशेष कुरा चाहिँ गर्न थाल्नुभयो, जसमा चाहिँ उहाँले आफ्नो शरीर, आफ्नो मण्डली निर्माण गरिदिनुहुन्छ अति विशेष समयको लागि। अनि यो भाँडोद्वारा चाहिँ उहाँले युग युगसम्म उहाँको अनुग्रहको धन, पार धन देखाउनुहुनेछ। संसारले चाहिँ 1000 वर्ष राज्यमा चाहिँ धार्मिकताको चरित्र पहिरनेछ, किनभने सबैजना सिद्ध शासकको मुनि हुन्छ अनि उनीहरू सिद्ध वातावरण जिउन पाउँछन्। अनि इजरायल जातिले चाहिँ त्यस बेला उसलाई परमेश्वरले गर्नुभएको सबै प्रतिज्ञाहरूको आशिषहरू चाहिँ वास्तविक नै अनुभव गर्न पाउनेछ। कयौँ हिसाबले चाहिँ 1000 वर्षको राज्य चाहिँ अति भव्य हुनेछ। अब एउटा महत्त्वपूर्ण कुरा, त्यो राज्यमा चाहिँ मुक्ति पाएकाहरू मात्र राज्यभित्र प्रवेश गर्नेछ। यो चाहिँ अब हामी अर्को बुदा अध्ययन गर्न लागिरहेछौँ। 1000 वर्षको राज्य सुरु हुने बेलामा चाहिँ प्रभु येशु संसारमा भर्खर आउनुभएको छ संकटकालको अन्तमा, र उहाँले चाहिँ छुट्याउने हुनेछ, एउटा विशेष छुट्याउने काम गर्नुहुन्छ, जुन चाहिँ मत्ती 25 अध्यायमा लेखेको छ। मत्ती 25 जाउँ, अनि 31 हामी पढौँ। पहिला दोस्रो आगमनलाई यहाँ यसरी बयान गरेको छ, मत्ती 25:31, तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन् यही संसारमा, अनि सबै जातिहरू उनको सामु भेला गरिनेछन्। अनि जसरी गोठालाले आफ्नो भेडा बाख्राहरूबाट अलग पार्दछ, त्यसरी नै उनले तिनीहरूलाई एउटालाई अर्कोदेखि अलग पार्नेछ। के हो यो? यहाँ चाहिँ अब 1000 वर्ष राज्यमा को छिर्नेछन् को छिर्नेछन् उहाँले चाहिँ छुट्याउनु हुनेछ। हामीले त छुट्याउनु गाह्रो छ नि त, विश्वासी हो कि होइन भनेर परमेश्वरले भन्नुहुन्छ, ल तिमी यतातिर यसरी छुट्याउँदै जानुहुन्छ उहाँले। अनि त्यसपछि चाहिँ विश्वासी जतिलाई चाहिँ एकतिर जम्मा गर्नुभएपछि उनीहरूलाई के भन्नुहुन्छ हेर्नुहोस् त, सङ्कष्ट कालमा विश्वास गरेर पनि बचेकाहरू हेर्नुहोस् है, नमारिएकाहरू, ख्रिस्ट विरोधीको तरवारले नभेटिएकाहरू, 25:34 पढ्छन्, तब राजाले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन्, मेरा पिताका धन्य जनहरू हौ, आओ संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी हो। हामी चाहिँ हेरिरह हुन्छौँ ख्रिस्टको साथमा आएको, मानव उहाँको दुलहीको रूपमा उहाँसँगै राज्य गर्न आयो, हामी हेरिरहन्छौँ यो न्याय, अनि उहाँले चाहिँ यसरी छुट्याउनुहुन्छ। अनि त्यो मुक्ति नपाएकाहरूलाई चाहिँ के भन्नुहुन्छ, तर लाग्दो शब्दहरू 25 अध्यायको 41 पद यदि आज तपाईँ मुक्ति नपाएको व्यक्ति हुनुहुन्छ भने सोच्नुहोस् यहाँ 41 पदमा त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन् हे श्रापितहरू हो मदेखि त्यस अनन्त आगोभित्र जाइहाला जो चाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ। अब यही कुरा चाहिँ वास्तवमा मत्ती 13 अध्यायमा उल्लेख छ। एकचोटि हेर्नुहोस् त मत्ती 13मा पनि यही घटनालाई उल्लेख गरेको हो। स्वर्गको राज्यको रहस्यहरू बताउने क्रममा अथवा स्वर्गको राज्यको रहस्यहरू बताउने क्रममा दृष्टान्त रूपमा 13 अध्यायको 41 र 42मा लेखेको छ। सामा र गहुँ यहाँ छुट्याइनेछ 41 पद मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछन् 13:41 अनि तिनीहरूले उनको राज्यबाट सबै ठेस खुवाउने कुराहरू र अधर्म गर्नेहरूलाई बटुल्नेछन् र तिनीहरूलाई आगो भट्टीभित्र फालिदिनेछन् त्यहाँ रुवावासी र दारकिटाए हुनेछ। त्यस बेला विश्वासीहरू चाहिँ धर्मीजनहरू चाहिँ आफ्ना पिताको राज्यमा सूर्य जस्तै चम्किनेछन् जसका सुन्नलाई कानहरू छन् त्यसले सुनोस्। यस पदहरूले के सिकाउँछ भने भावी राज्यको प्रारम्भमा पृथ्वीमा भएको प्रत्येक व्यक्ति चाहिँ विश्वासी हुन्छ, मुक्ति पाएको व्यक्ति हुनेछ। धर्मीहरू भने चाहिँ उनीहरूको बीचबाट चाहिँ मुक्ति नपाएकाहरूलाई चाहिँ अलग गरिन्छ। अनि त्यसैले त्यो बेलामा चाहिँ जब सुरु हुन्छ नि त्यो बेलामा एक एक व्यक्तिले के भन्न सक्छ, प्रभु येशु ख्रीष्ट मेरो मुक्तिदाता हो, उहाँ नै मेरो राजा हो भन्न सक्छ। त्यस्तो समय विशेष हुनेछ, अहिले त मिश्रित अवस्था छ। अब यस हजार वर्षको राज्यको प्रबन्धको प्रारम्भिक सुरुको अवस्था हेऱ्यौँ, अब मानिसको जिम्मेवारी चाहिँ के हुनेछ त त्यस बेला राज्यको युगमा, जो त्यस युगमा चाहिँ नि अनगिन्ती बालबच्चाहरू जन्मिनेछन्। अब हामी त मैमित शरीरमा आउनेछौँ अनि त्यसैले हाम्रो बौरीठाईको शरीर भएकोले चाहिँ हामी न त विवाह गर्नेछौँ न त विवाह गराइनेछौँ न सन्तान जन्माउनेछौँ। तर सङ्कष्टकालबाट छिरेका विश्वासीहरू जो प्राकृतिक शरीरमै पसेका हुन्छन् उनीहरूबाट चाहिँ हजारौँ हजारौँ बालबच्चाहरू जन्मिन्छ। फेरि अब धेरै वर्ष बाँच्नेछन् त्यो बेलामा, त्यो बेला रोग पनि लाग्दैन होइन, बच्चा मर्ला कि होइन, एकदम स्वस्थ रूपले जन्मिनेछन् अनि बालबच्चाहरू हुर्केर वयस बन्नेछन्। समय काफी छ थुप्रै थुप्रै जनसङ्ख्या हुनलाई। सुरुमा त अब जन्मेका त्यो बालबच्चाहरूको बुवा आमा त सबै विश्वासी हुन्छ भनेर अघि नै हेरिसके, तर बुवा आमा विश्वासी हुँदैमा बालबच्चा विश्वासी हुन्छ त? किनभने भजन सङ्ग्रह 51:5 हामी पढ्छौँ, हेर्नुहोस् म अधर्ममा उत्पन्न भएँ र पापमा मेरी आमाले मलाई गर्भधारण गरिन्। त्यसैले परमेश्वरको सन्तान चाहिँ हामी बुवामा विश्वासी हुँदैमा हामी हुने होइन, यो चाहिँ अधिकार हामीले चाहिँ रगतद्वारा मानिसको इच्छाद्वारा शरीरको जन्मबाट पाउने होइन। बुवामाले चाहिँ आफ्नो छोराछोरीहरूलाई मुक्तिको बारेमा सिकाउन सक्छन् अनि उनीहरूलाई बताउन सक्छन्, तर उनीहरूलाई विश्वासी मुक्ति दिलाउन सक्दैन। अनि त्यसैले तपाईँले सुन्नुभयो होला, परमेश्वरका छोराछोरी त धेरै छन् तर नाति नातिनीहरू भने छैन, बुझ्नुभयो है? मुक्ति बाबु आमा मार्फत सन्तानमा सार्न सकिन्न। त्यसैले यहाँ साना नानीहरू छन् हाम्रो बीचमा, बुवा आमा विश्वासी हुनुहुन्छ होला है, तर तिमीहरू आफैले विश्वास गर्नुपर्छ। यो कुरा चाहिँ यहाँ हजार वर्षको राज्यले पनि यहाँ सिकाउँदैछ। अनि बुवा आमाले मुक्ति त सार्न सक्दैनन्, तर के चाहिँ सार्न सक्छन् भन्नुहोस् त मलाई, पाप स्वभाव चाहिँ सार्न सक्छ है, अनि त्यो चाहिँ सार्छन् नै है। जसरी भजन सङ्ग्रह 51:5 यहाँ पढ्दैछन्, त्यसैले आजसम्म जन्मेको सबै बालबालिकाहरू यीशु बाहेक सबै नै पाप स्वभाव प्राप्त गरेर जन्मे अनि हजार वर्षको राज्यमा पनि पापी हृदय लिएर नै जन्मिन्छन् उनीहरू। मुक्ति पाउनलाई उनीहरूले के गर्नुपर्छ, कुरो बदलिएको छैन, विश्वास गर्नुपर्छ। प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुहोस् अनि तपाईँले मुक्ति पाउनुहुनेछ अनि सत्य भनेर उनीहरूले चाहिँ आफ्नो हृदयदेखि मानिलिनुपर्छ अनि पापबाट पश्चाताप गर्नुपर्छ त्यो बेला पनि. अनि त्यसैले भावी राज्यमा चाहिँ जन्मेका नानीहरूको जिम्मेवारी चाहिँ यो हुने रहेछ, उनीहरूले मसीह ख्रिस्टमाथि विश्वास गर्नुपर्नेछ अनि उनीहरूले चाहिँ यो नगर्नु पनि सक्छ अनि थुप्रैले गर्दैन भन्ने कुरा अब चाहिँ हामीले बाहिरमा देख्नेछौँ. बाहिरी रूपमा चाहिँ अब दण्ड पाइएला भनेर उनीहरूले चाहिँ कानुनको विरुद्धमा जाँदैनन् तर भित्र हृदयमा चाहिँ उनीहरूले विश्वास गरेकै हुँदैन. सबै थाहा छ को हो प्रभु येशू के गरिदिनुमा छ, ज्ञानको अभाव छैन तर सवाल चाहिँ हृदयको हो. अलिकति केही नबुझेर होइन अलिकति त्यस्तो होइन मुक्तिको सवाल, उहाँले त्यस्तो गाह्रो बनाइदिनु भएको छैन है, एकदम दिमागी हुनुपर्ने के हुनुपर्ने, यो हृदयको सवाल हो, एउटा रोजाई हो, यो छनौट हो, कसलाई राजा हुनु दिने, माटै कि उहाँ. त्यसैले यदि तपाईँले आजसम्म मुक्ति पाउनु भएको छैन भने तपाईँले सोच्नुहोस् है, भनौँ न यदि तपाईँले त्यो त सुनिसक्नुभयो र तपाईँलाई परमेश्वरले गजगजाइसक्नुभयो अझ पनि पाउनु भएको छैन भने चाहिँ तपाईँले औँला चाहिँ आफैलाई नै देखाउनु पर्ने हुन्छ, मैले गर्दा नपाए. त्यो बेलामा अविश्वासीहरूले घुँडा त टेक्नै पर्छ त्यो बेलामा, अनि घुँडा टेक्छन् उनीहरू खुम्चिएर टेक्छन् है, मात्र भने चाहिँ उनीहरूले चाहिँ विद्रोह गरेको त्यो प्रकट हुनेछ, त्यसैले उनीहरूले गर्छ. हृदयमा चाहिँ उनीहरूलाई होइन वस्तु छैन, उनीहरू हृदयमा चाहिँ उभिरहेकै छ, खडै छ, तर शरीरमा चाहिँ उनीहरू घुँडा टेकिरहेको छ. जस्तै घरमा हाम्रो नानीहरूलाई विचार गरौँ होइन, यो गर त भन्दाखेरि गर्नुहुन्छ तर गर्छन् उनीहरू भनौँ है, त्यसैले उनीहरू गर्न त गरे तर हृदयदेखि गरेन, नगर्न सक्छन् भन्ने त थाहा छ नि. त्यस्तै भित्रपट्टि उनीहरू विश्वास नगरिकन बाहिरी रूपमा चाहिँ उनीहरूले गर्न चाहिँ सक्छन्. तर भजन सङ्ग्रह 51:6 लेखेको छ, हेर्नुहोस् भित्री भागमा सच्चाई भएको तपाईँ चाहना गर्नुहुन्छ, तपाईँले मलाई मनको गहिराईमा बुद्धि जान्ने तुल्याउनुहुन्छ. परमेश्वरलाई चाहिँ तपाईँको हृदयको भित्री हृदयको चासो छ, चर्च आयो कि आएन, बाइबल किनेछ कि छैन, यसो उभिएर भजन गाउँछ कि गाउँदैन, प्रार्थना गर्दा आँखा चिम्म गर्छ कि छैन, त्यो होइन, त्यसले मुक्ति पाउने होइन, त्यो गर्नु राम्रो गर्नु ठिक हो है, त्यो भइरहेन कि हल्ला गर्नु भन्दा त है, अनि गर्नु हुँदैन हल्ला है. तर मुक्ति चाहिँ यहाँ हृदयको रोजाई हो. राज्यको कालखण्डमा समेत पृथ्वीमा परमेश्वरको शत्रुहरू हुनेछ, नचाहे तापनि ती शत्रुहरूले चाहिँ राजाको अधीनमा बस्नेछन्, हजुर हजुर गर्नेछ, उहाँको आज्ञा मान्नेछ, उहाँको शक्ति महानताको कारण चाहिँ उनीहरू विद्रोह गर्ने आँट गर्ने छैनन्. धेरै जसोले देखावटी रूपमा आदर चढाउनेछन्, सेवा पनि गर्नेछन्, तर हृदयहरूमा चाहिँ शत्रु नै भइरहेको हुन्छ. आदमकै सन्तानमा पाप स्वभाव अलिकति पनि बदलेको हुँदैन. त्यसैले अब हेर्छौँ मानिसको विफलता हजार वर्षको राज्यमा कसरी हुनेछ. यो हजार वर्षको राज्यमा चाहिँ समेत यो देखावटी रूपमा चाहिँ मानिरहने व्यक्तिहरू एकातिर हुन्छन् भने कोही कोही चाहिँ अधिकांश चाहिँ त्यस्तो हुन्छन् देखावटी, तर कोही कोही चाहिँ देखादेखि बाह्य रूपमा नै उनीहरूले दुष्कर्म पनि गर्छन्, कोही कोही त्यस्तो हुन्छन्. अनि हामीले अघि यशायाह 65:20 पढेको थियौँ, राजाले चाहिँ उनीहरूलाई दण्ड दिनुहुन्छ, त्यहाँ थोरै दिन मात्र बाँच्ने दुधे बालक र आफ्नो आयु पुरा नगर्ने वृद्ध मानिस फेरि कहिले हुने छैनन्, किनकि ठिटाधरी 100 वर्षको भई मर्नेछ, तर 100 वर्षको भए तापनि पापी मानिस श्रापित हुनेछ. केही न केही उसले गरेकोले ऊ मर्यो जवान 100 वर्षको उमेरमा, जबकि ऊ चाहिँ मर्नु पर्दैन थियो. अनि त्यस बेलामा यरुसलेममा हुने चाडहरू, जस्तो कि झुपडी बाँसको चाडको उल्लेख गरेको छ जकरिया 14:10, त्यहाँ जानुपर्छ, जान मन लागेन रे. अब के हुन्छ त जान मन लागेन र गएन भने, त्यो खुल्लम खुल्ला विद्रोह गर्यो भने चाहिँ जकरिया 14:10 यस्तो लेखेको छ, हामी चाहिँ 16-17 पदमा पढ्नेछौँ, सबै जातिहरूबाट यरुसलेममा यो चाडहरूमा जान्नै पर्ने हुन्छ, पृथ्वीका परिवार परिवारबाट चाहिँ जानुपर्ने हुन्छ. अनि जकरिया 14 को 16 पदमा लेखा छ अनि यस्तो हुनेछ यरुशलेमको विरोधमा एमा ठीक यरुशलेमको विरोधमा आइलाग्ने ती सबै जातिहरूबाट बाँकी रहेका हरेक मानिस जो अन्य जातिहरूमा चाहिँ उनीहरू मारिएका थिएनन् प्रतिवर्ष सेनाहरूका परमप्रभु राज्यलाई राजालाई दण्डवत गर्न झुपडीहरूको चाड मनाउन माथि जानेछ अब उनीहरूको सन्तानहरूले के गर्नेछन् त नमान्न पनि सक्छन् शत्रुपद अनि यस्तो हुनेछ पृथ्वीका परिवार परिवारबाट जो कोही सेनाहरूका परमप्रभु राजालाई दण्डवत गर्न माथि यरुसलम जाने छैन भने चाहिँ के हुन्छ तिनीहरू माथि पानी पर्ने छैन अनि मिश्रको परिवारमाथि गएन भने र आएन भने तिनीहरूमाथि पानी पर्ने छैन महामारी यही हुनेछ जसद्वारा परमप्रभुले झुकडीहरूको चाड मनाउन माथि नआउने जातिहरूलाई हिर्काउनुहुनेछ हामीलाई केही झलक दिएको छ राज्यको युगमा अनाज्ञाकारी बन्नुको कुनै फाइदा छैन हाम्रो नानीहरूलाई पनि सिकाउनु पर्छ किनभने हामी त परमेश्वरको प्रतिनिधिको रूपमा उहाँको आज्ञाहरू चाहिँ हामीले चाहिँ परिवारमा लागू गर्नुपर्छ व्यवस्था हो नानीहरूलाई हुर्काउने भनेको भनेको मतलब तिमीले आज्ञा पालन गर्नै पर्छ गरेन भने चाहिँ नतिजा यो हुनेछ बुवामाहरू हुनुहुन्छ यहाँ तपाईँले त्यसो गर्नु गर्नुहुन्छ गर्छु भन्नु होला तर तपाईँले कहिलेकाहीँ गर्ने कहिलेकाहीँ नगर्ने पनि गर्नुहुन्छ कि परमेश्वरले त त्यसो गर्नुहुन्न भनेपछि उहाँको राम्रो प्रतिनिधि हामी हुनलाई चाहिँ हामी एकदम नियमित हुनुपर्छ परमेश्वरको सहायताले यो गर्नै पर्छ अनि किनभने यसको ठुलो फाइदा छ किनभने यसले चाहिँ उसको पाप देखिन देखाउन चाहिँ मद्दत गर्छ उसलाई व्यवस्थाको काम नै उसलाई पाप देखाउनु नदेखि सानो बच्चाहरूले त्यो नदेख्न सक्छ ए मैले त सानैदेखि मैले विश्वास गरेको छु मैले कहिले पनि इन्कार गरेकै छैन सानैदेखि मैले चाहिँ भजन गाएको छु पदहरू कण्ठ गरेको छु सुषमा शर्मालाई थाहा छ स्वीकार गरेको छु यस्तो ठान्न सक्छ तर कायल भएका छैनन् भने उनीहरूले मुक्ति पनि पाएका छैन उनीहरूको पश्चाताप भएको छैन भने उनीहरू नयाँ जन्म पाएको छैन प्रियर अब केही विफलता त हेरौँ तर हजार वर्षको राज्यको सबभन्दा ठूलो विफलता चाहिँ हजार वर्षको अन्तमा हुनेछ शैतान कति समयको लागि चाहिँ कैद गरिनेछ भनिएको हामीले पढेको थियौँ त्यही हजार वर्षको लागि अनि हजार वर्षको अन्तमा चाहिँ उसलाई के गरिनेछ भनेको थियो केही समयको लागि छोडिनेछ ओहो अब के गर्नेछ उसले प्रकाश २० अध्यायमा जाउँ प्रकाश २० अध्याय हजार वर्ष राज्य के अरे हजार वर्षसम्म साङ्लाले बाँधिएपछि शैतानले त पश्चाताप गर्यो होला नि त अहिलेसम्म त केही पनि बद्ले छैन शैतानले पश्चाताप गर्दैन किन गर्दैन उसले उहिले निर्णय गरिसकेको ऊ परमेश्वरको उपस्थितिमा अभिषिक्त करुप थियो परमेश्वरको सबभन्दा नजिक अनि उसले चाहिँ सबजना जानी उसले रोजेको हो म उहाँबाट स्वतन्त्र भएर परमेश्वरबाट स्वतन्त्र भएर म आफ्नै राज्य चाहन्छु अनि ऊ आफै परमेश्वरको बराबरी हुन खोजेको हो त्यसैले उसको ऊ कहिले पनि पश्चाताप गर्ने छैन त्यसैले नरक पनि अनन्तको लागि हुनेछ २० अध्याय एक पटक हामी पढ्नेछौँ अनि मैले एउटा स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखेँ माफ गर्नुहोस् यो त हामीले अघि पढिसक्यौँ अब उसलाई छोडिनेछ भन्ने कुरा चाहिँ हामीले त्यो पनि पढ्यौँ अनि त्यसपछि के हुनेछ सात पद अनि हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ त्यसपछि के गर्नेछ अनि पृथ्वीका चारै कुनामा भएका जातिहरूलाई गोग्रमा गोगलाई लडाईका लागि भेला गर्नलाई त्यो धोक्का दिन निस्केर जानेछ उसलाई पछ्याउने कोही पाउँछ त उसले थुप्रै पाउँछ तिनीहरूको संख्या समुद्रको बालुवा सरह हुनेछ त्यसैले ठूलो संख्याले नै विश्वास नगरिकन बसिरहेछ अनि जब एउटा नेता पायो एउटा विद्रोह गर्ने आँट गर्ने एउटा नेता पायो उसको पछि चाहिँ लागिहाल्छ उसको झ्यालखानाबाट छोडिँदाखेरि चाहिँ शैतानले के पाउँछ मान्छेको हृदय त पहिला जत्तिकै खराब नै छ, उत्तिकै खराब छ, अनि जाति जातिलाई उसले सजिलै साथ जम्मा पार्छ अनि राजाको विरुद्धमा युद्ध गर्न सुर्याउँछ। अब यो याद गर्नुहोस् है, यी व्यक्तिहरूले प्रभु येशूमाथि विश्वास गर्न सयौं सयौं वर्ष मौका पाएका थिए, तैपनि उनीहरूले विश्वास कहिल्यै गरेन। अन्तमा आफ्ना हृदयहरू कतिसम्म पापी छ भन्ने कुरा चाहिँ उनीहरूले प्रमाणित गरेर देखाए। भित्रपट्टिको विद्रोह अब बाहिर निस्किन्छ, खुल्लम खुल्ला हुन्छ। यसरी मानिसको पापी हृदय होइन, जो उसले चाहिँ ढाकेर बसिरहेको थियो होइन, अरूले पनि सायद छुट्याउन सक्दैन थियो होला, जसरी युदा स्कलितलाई छुट्याउन सक्दैन थियो नि प्रेतहरूले, हजार वर्ष राशिमा अब दण्डवोध गरिरहेको छ, सब गरिरहेको छ होइन, विश्वासै नै होला भन्ठानेको त यहाँ आएर त हजार वर्षको अन्तमा त एक्कासी उसको हृदय पुरै भण्डाफोर हुन्छ, प्रकाशमा ल्याइन्छ। त्यसैले के आउँछ, परमेश्वरको न्याय, जुन चाहिँ बीस पदमा के अरे बीस अध्यायको नौ पदमा पढ्छन्, अनि तिनीहरू पृथ्वी ढाकी अघि बढे, के गर्न खोजिरहे यिनीहरू, अनि पवित्र जनहरूको छाउने र प्रिय सहरलाई घेरा हाले। राजधानी यरुसलेम त्यही विरुद्धमा उनीहरू के गर्न खोजिरहेछन्, के परमेश्वरले यो विद्रोहलाई ठिकठाक पार्नलाई केही गाह्रो भयो, एकछिनमै सकिन्छ। अनि स्वर्गदेखि परमेश्वरबाट आगो झर्यो र तिनीहरूलाई भस्म पार्यो, यो अनुग्रह युग होइन, यो हजार वर्षको प्रबन्ध हो, अनि यसको इन्साफ चाहिँ अति नै छोटो हुनेछ, सक्य यसरी विद्रोह अन्तिम। अनि शैतानलाई फ्याँकिन्छ, अब उसको काम सक्यो। कतिले सोच्छ किन शैतानलाई नरकमा नफालिदिएको अहिलेसम्म, अनि यसको सबै कुरा नबुझे पनि हामीलाई थाहा छ है, परमेश्वरले चाहिँ जस्तो कि अमोरीहरूको अपराध देख्नु भएको थियो, तर भन्नुभयो यो अपराध पूरा भएको छैन, चार सय वर्ष पछि चाहिँ यिनीहरूलाई म इन्साफ गर्नेछु। अनि मिश्रबाट इन्साफ गर्ने परमेश्वरको लट्ठी इजरायल आयो र कनान देशमा उनीहरूलाई चाहिँ विनाश गर्ने उनीहरूको काम चाहिँ अगाडि बढ्यो। शैतानलाई किन फाल्नु भएको छैन, उसको पनि अपराध पूरा भएको छैन, परमेश्वरले शैतानलाई वास्तवमा आफ्नो गोटीको रूपमा प्रयोग गरिरहनु छ। ऊ चाहिँ के के नै हो भन्ठान रहेछ, परमेश्वरले जति डोरी लामो दिनुहुन्छ अथवा छोटो दिनुहुन्छ त्यति हो चल्न सक्ने एउटा कुकुर जस्तो। अनि परमेश्वरले भनेपछि मेरो अनुग्रह देखाउन पाएँ, मेरो हजार वर्ष राज्यसम्म मैले एउटा प्रमाणित गर्न कुरा थियो त्यो पनि प्रमाणित भइसक्यो, अहिले अध्ययन गर्नेछौँ, र उसको काम सकियो भनेर उसलाई फालिदिनुहुन्छ। दस पदमा, अनि तिनीहरूलाई धोका दिने शैतान आगो र गन्धकको झिलभित्र फ्याँकियो जहाँ त्यो पशु ख्रिस्ट विरोधी र त्यो झुटो भविष्यवक्ता पनि छन्, अनि दिनरात सदा सर्वदा तिनीहरू पीडाले तडपाइने छन्। नरकमा कसैले पश्चाताप गर्दैन, त्यसैले नरकको आगो सदाको लागि उनीहरूलाई पीडा हुनेछन्, तर उनीहरूको हृदय बद्लिँदैन, किनभने अहिले बद्लिन भने त्यहाँ बद्लिन्छन् बद्लिँदैन, परमेश्वरले चाहिँ त्यसैले यो न्याय गर्नै पर्छ। उहाँ धर्मी हुनुहुन्छ, उहाँले पुरै मौका दिनुहुन्छ, मान्छेलाई एउटै बहाना नहुने गरिकन चाहिँ सातौं प्रबन्धलाई चाहिँ सिद्ध्याउनुहुन्छ। अब हेर्नुहोस् यो प्रबन्धको अन्तमा चाहिँ हामीले देख्यौँ कि शैतान चाहिँ आफ्नो अनन्त घरमा पुगेछ नरकमा, र त्यसपछि हुने घटनाहरू चाहिँ यस प्रकार छ। एउटा चाहिँ आगोको इन्साफ हुनेछ, यो अहिलेको आकाश र पृथ्वीलाई चाहिँ परमेश्वरले जलाएर नष्ट गर्नुहुनेछ। यो कुरा चाहिँ यहीँ पढ्न सजिलो हुन्छ, बीस अध्यायको एघार पदमा पहिला पढौँ। अनि मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखेँ, जसको सामुन्नेबाट दुईटा कुरा भागे भनेछ, पृथ्वी र आकाश, यो वर्तमान भौतिक संसार लाई चाहिँ उहाँले चाहिँ विदा दिनुहुन्छ सक्यो। यो कुरा चाहिँ कसरी हुन्छ भन्ने कुरा चाहिँ दोस्रो पत्रुसमा चाहिँ बयान गरिएको छ, दोस्रो पत्रुसको तीन अध्यायमा, दोस्रो पत्रुस तीन अध्यायको दसदेखि तेह्र पदसम्म हो, दोस्रो पत्रुस तिनको दसमा पढ्छु। तर प्रभुको दिन चाहिँ राति चोर आए चाहिँ आउनेछ, जसमा आकाशहरू ठुलो शब्द गरेर एकदम ठूलो विस्फोटन हुनेछ भनेछ। संसारले एटम बम देख्यो तर यस्तो ठूलो आवाज चाहिँ कहिले सुनिएन। आकाशहरू ठूलो शब्द गरेर बिति जानेछन्, तत्वहरू प्रचण्ड तापले गर्दा पग्लनेछन् र पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछन्। जब सबै कुराहरू पग्लिनेछन् तब परमेश्वरको दिनको आगमनको बाटो हेर्दै र त्यसका निम्ति हतारीले सबै पवित्र चालचलन र भक्तिमा तिमीहरू कस्तो किसिमको मानिसहरू हुनुपर्छ त व्यवहारिक शिक्षा दिनेछ। जुन दिन आकाशहरू आगो लागेर बिलाइनेछन् र तत्वहरू प्रचण्ड तापले गर्दा पग्लिनेछन् तरै पनि हामी उहाँको प्रतिज्ञानुसार के को बाटो हेर्दैछौ, नयाँ आकाशहरू र नयाँ पृथ्वीको बाटो हेर्दैछौ जहाँ धार्मिकताले बास गर्नेछ। त्यसैले यसै 65 जहाँ पढ्यौँ त्यहाँ चाहिँ त्यो चाहिँ यही 1000 वर्षको राज्यको कुरा गरेको अनि त्यसलाई पनि नयाँ आकाश र नयाँ पृथ्वी भनिएको छ, अलमल नहोस् है। तर यो नयाँ आकाश र नयाँ पृथ्वी होइन। कुन अर्थमा 1000 वर्ष राज्य पनि नयाँ आकाश र नयाँ पृथ्वी हो भने यसैको पुस्तकमा चाहिँ, किनभने उहाँले चाहिँ श्राप हटाएर त्यहाँ परिवर्तनहरू ल्याउनु भएको। तर अनन्त नयाँ आकाश र नयाँ पृथ्वी चाहिँ यो हो अनि त्यहाँ चाहिँ समुद्र हुने छैन, पशु पंक्षीहरू हुने छैन, बलिदान हुने छैन, घाम हुने छैन इत्यादि चाहिँ अब प्रकाशित पुस्तकमा हामी पढ्न थाल्छौँ है। अनि अर्को घटना चाहिँ के हो, आगोको इन्साफपछि ठुलो सेतो सिंहासन जो अघि पढेको थियौँ जसको अध्ययन चाहिँ हामी भोलि गर्न चाहन्छौँ। ठुलो सेतो सिंहासनमा चाहिँ सबै युगका अविश्वासीहरू उभ्याइनेछन्, अविश्वासी मात्र, अनि उनीहरूको काम अनुसार न्याय गरिँदाखेरि उनीहरू एक एक नै अग्निकुण्डमा जानेछन् तर फरक फरक तहमा। उनीहरूको काम अनुसार न्याय गरिनेछन् भनेछन्, अग्निकुण्डमा पनि फरक फरक दण्डहरू हुन्छन्। अनि त्यो कुरा चाहिँ हामीलाई मत्तीको 12 अध्यायबाट थाहा छ, कपर्नहुम कोराजिनहरूलाई चाहिँ सदोम र गोमोरालाई भन्दा पनि अलि सहने हुन्छ भनेछ, उनीहरूको न्याय चाहिँ कम हुन्छ भनेछ। त्यसपछि चाहिँ ठुलो सेतो सिंहासनपछि नयाँ आकाश र नयाँ पृथ्वीको सुरुवात हुनेछ अनि त्यो त समयभन्दा बाहिरको कुरा हो, यो चाहिँ अनन्तता हो अनि प्रबन्धहरू भनेको त खालि यो समयको अन्त हो। त्यसैले यो अध्ययन गर्न हाम्रो बाहिर हो, जुन चाहिँ प्रकाश 21 र 22 जब चाहिँ समयलाई बिदा दिएर अनन्तताभित्र प्रवेश गर्नेछ। त्यसैले अन्तमा चाहिँ सिक्नुपर्ने महत्वपूर्ण पाठहरू हामी एक दुईवटा हेर्नेछौँ। पहिलो कुरा, यो 1000 वर्षको राज्यबाट हामीले सिक्नुपर्ने केही पाठहरू। पहिलो कुरा चाहिँ आफ्ना समस्याको लागि मानिसले आफैलाई बाहेक अरू कसैलाई दोष दिन मिल्दैन। अब जहिले पनि मान्छेले चाहिँ दोष्याउने बानी छ, हावाले गर्दा हावा सर्पले गर्दा है, यसरी चाहिँ सुरुदेखि नै यसरी सुरु भएको छ अनि तपाईँ हामीले पनि त्यस्तो गर्छ। अनि हामीले चाहिँ प्रभुलाई चिनेपछि चाहिँ त्यो त्यस्तो बहाना गर्न चाहिँ हामीले छोड्नुपर्छ अनि हामी प्रभुमा बढ्नलाई चाहिँ यदि कुनै हाम्रो केही छ भने चाहिँ बहाना बनाएर चाहिँ यो कारणले मैले यस्तो गर्नु पर्यो, त्यो कारणले चाहिँ मेरो विश्वास यस्तो भएको, त्यो कारणले चाहिँ मेरो नारीहरू यस्तो भयो, यो कारणले चाहिँ यो अनेकिन्ती छ, त्यसको टुङ्गो लाग्दैन है। अनि हामी बढ्दै बढ्दैनौँ त्यसरी, त्यो हाम्रो कुनै भलाइ छैन वास्तवमा। हामीले त भन्नुपर्छ प्रभु मेरै कारणले हो, जाँच्नुहोस् मलाई, मलाई जाँच्नुहोस् प्रभु, म स्वीकार गर्छु, अनि हामी बढ्न थाल्छ। अनि 1000 वर्ष राज्यले चाहिँ के देखाउँछ भने मानिसले आफूलाई बाहेक अरू कसैलाई दोषाउन मिल्दैन भन्ने कुरा, किनभने धेरै पटक मानिसहरूले चाहिँ आफ्नो समस्याको लागि समाजलाई दोष्याउँछन् होइन, समाजले गर्दा अथवा उनीहरूले भन्छन् गरिबीले गर्दा, उनीहरूले भन्छन् गरिबी हटाउन पायो भने राम्रो हुन्थ्यो, राम्रो राम्रो घरबास बनाउन पायो भने चाहिँ हामी त राम्रो भइहाल्थ्यौँ नि, संसारलाई रोगमुक्त बनाउन पायो भने हामी त एकदम राम्रो हुन्थ्यौँ, सडकबाट अपराधबाट हटाइदेऊ त हामी एकदम राम्रो हुन्थ्यौँ इत्यादि इत्यादि इत्यादि। तर सिद्ध सिद्ध वातावरणमा 1000 वर्षको राज्यमा बाँच्ने मौका दिनुहुन्छ, ल अब चाहिँ तिमीहरूको सबै बहानाहरूलाई म अन्त गर्नेछु, रोग पनि छैन, गरिबी पनि छैन, अशिक्षा पनि छैन, प्रदूषण पनि छैन, लडाई पनि छैन, शैतान पनि छैन, अब कसलाई दोष दिने? राज्यको युगको मान्छेले कसैलाई पनि दोष्याउन पाउने छैन। अब समाजलाई दोष्याउ सक्दैन, सरकारलाई दोष्याउ कसरी दोष्याउने? है, सिद्ध शासक हुन्छ। निम्न स्तरीय शिक्षा भयो हाम्रो यो गाउँमा, अब होइन, प्रभु येशु स्वयं शिक्षक भएर सिकाउनु हुनेछ। अनि अज्ञानता भनौँ, होइन, समुद्र पानीले जसरी ढाकेको छ त्यसरी नै परमेश्वर ज्ञानले सम्पूर्ण पृथ्वी ढाकिने सक्दछ। शैतानलाई दोष्याउन सकिँदैन, ऊ बाँधिएको छ। तरै पनि मान्छेहरूले चाहिँ मुक्ति पाउन अस्वीकार गर्ने, राज्यले यो प्रमाणित गर्दछ कि मान्छेले उसले आफूलाई मात्र दोष्याउन सक्छ, ऊ दोषी। दोस्रो कुरा चाहिँ मान्छेको आधारभूत समस्या भनेको चाहिँ पाप हो। यर्मिया 17:9 लेखेको छ, हृदयता सबै कुराहरूभन्दा बढी छली हुन्छ र त्यो असाध्य दुष्ट हुन्छ। कसले त्यो जान्न सक्छ र? हजुर, प्रभुको राज्यले अझ यो पद हामीलाई बुझ्न मद्दत भइरहेछ। यहाँ राज्यको युगको अध्ययन गर्दा हामीले के सिक्यौँ भने, मान्छेलाई चाहिँ सबभन्दा अनुकूल वातावरण मिलेको छ, तै पनि हृदय बद्लिँदैन, वातावरणले बद्लिँदैन रहेछ। रोग मुक्त छ तर उसको हृदय बद्लिँदैन, राम्रो बास पाएको छ हृदय बद्लिँदैन, सर्वोत्कृष्ट शिक्षा पाएको छ, सिद्ध सरकार आदर्श समाज सबै पाउँछ, तर हृदय जस्ताको तस्तै। किन? किनभने हृदयलाई बदल्न सक्ने चाहिँ प्रभु येशू ख्रीष्ट मात्रै हो, उहाँले मात्र हो। त्यसैले मान्छेको आधारभूत समस्या चाहिँ पाप हो, उसको हृदयको पाप हो। त्यो हल नगरिएसम्म उसलाई सबै कुरा दिए पनि ऊ समस्याग्रस्त नै हुन्छ। तर एउटा व्यक्तिले चाहिँ आफ्नो हृदयलाई चाहिँ अब पश्चाताप फर्केर चाहिँ उसले प्रभु येशूमा विश्वास गर्छ र मलाई नियन्त्रण गर्नु छ, अब मेरो शासक मेरो राजा तपाईँ नै हो भनेर साँच्चै नै हृदयलाई जब सुम्पिन्छ नि, तब कुनै पनि समस्या कुनै पनि परिस्थितिले चाहिँ परमेश्वरको सङ्गतिबाट हिँड्न हामीलाई चाहिँ रोक्न सक्छ। त्यसैले हामीले बहाना बनाउनु हुँदैन किन म आत्मिक जीवनमा पढिन इत्यादि भन्नलाई। हृदय परमेश्वरसित ठिक छैन भने संसारको वातावरण बाह्य वातावरण जतिसुकै राम्रो भए तापनि त्यसले केही फाइदा गर्दैन, तर हृदय ठिक छ भने बाहिर सङ्कष्ट र कालै भए पनि त्यसले हानि गर्दैन, दोस्रो मृत्युले उनीहरूलाई छुन सक्दैन, हुनेछ उनीहरू विजय हुन्छ। समस्याको जरा चाहिँ जराकै समस्या हो हृदय, हृदय चाहिँ समस्या। त्यसैले तेस्रो बुदा चाहिँ येशु ख्रीष्ट एकमात्र मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा पनि हामीले सिक्छौँ। मुक्तिदाता चाहिँ सुशासनले हामीलाई मुक्ति दिँदैन, सुशिक्षाले हामीलाई असल बनाउँदैन, है, सिद्ध वातावरणले, अब यही कुराको पछि लागिरहेछ नि त होइन संसार, अनि नराम्रो होइन बागमतीको पानी सफा गर्नु, होइन नराम्रो होइन थुप्रै पैसा खर्च गर्दैछन् राम्रो हुन्छ है, अब त्यो गन्हाउने बाटोमा हिँड्दाखेरि राम्रो फलफुल फुलहरू फुलेको हामी देख्न पाउनेछौँ होइन, तर त्यसले मान्छेको हृदय बद्लिँदैन। अनि सब गरिबहरूलाई टुरालाई जम्मा गरेर विशाल विशाल टुरा दिए, उनीहरूलाई अझ अब के बनाऊ, सबभन्दा राम्रो उनीहरूलाई चाहिँ होइन प्लस टूदेखि माथि माथि डक्टर इन्जिनियर बनाऊ, उनीहरूलाई अझ राम्रो स्विमिङ पुलहरू बनाइदिउँ, सबै राम्रो बनाइदिउँ, हृदय जस्ताको तस्तै छ, त्यसले मुक्ति दिन सक्दैन, उनीहरूलाई खास साँचो शान्ति केही दिन सक्दैन। त्यसो भए त्यसको पछि किन लाग्ने हामी? हामी बाँच्नलाई हामीले काम गर्नुपर्छ, परिश्रम गर्नुपर्छ, हाम्रो खाँचोहरू पुरा गर्नलाई हाम्रो जिम्मेवारीहरू छन्, तर नम्बर एक कुरा त्यो होइन भन्ने कुरा चाहिँ हाम्रो आफ्नो जीवनमा हामीले बुझेर पहिलो कुरालाई पहिलो स्थानमा राख्दै जिउँ। अनि हजार वर्षको राज्यमा चाहिँ त्यो अन्तिम विद्रोह हामी अघि पढाएको थियौँ नि प्रकाशको विसर्जनमा, शैतान निस्केपछि उनीहरूसँग सबै कुरा थियो है, सबै कुरा थियो, तर शैतान निस्किँदाखेरि एउटा कुरा थिएन, ख्रिस्टसितको बचाउने मुक्ति दिने सम्बन्ध थिएन, त्यसैले गर्दा उनीहरू धोकामा। जीवन छोटो छ, मृत्यु निश्चित छ, पाप यसको कारण हो, ख्रीष्ट मात्र यसको उपाय हो। त्यसैले तपाईँको हृदयमा परमेश्वरलाई काम गर्न दिनुभएको छैन, कुरा त यो आउँछ। होइन मेरो यस्तो भइदिएको भए चाहिँ हुन्थ्यो, हुन्थ्यो एकदम राम्रो थियो, यो मिलेको भए तपाईँलाई भन्ने यदि आयो भने यो हजार वर्ष राज्यको शिक्षाले त त्यसलाई त रोक्नुपर्ने हो। प्रभुले सहायता गर्नुभएको अनुसार प्रार्थना गरौँ। प्रभु धन्यवाद छ, हाम्रो हृदयमा काम गर्ने तपाईँ नै हुनुहुन्छ, हामीलाई नयाँ हृदय दिने तपाईँ हुनुहुन्छ। हाम्रो मुक्तिदाताहरू केही छैन, कोही छैन, तपाईँलाई धन्यवाद दिन्छ। क्रुसको बलिदान, तपाईँको भाइको रगत, त्यो मूल्य चुक्ता जे गरियो र हाम्रो विरुद्धमा भएको व्यवस्थाको श्राप बोकेर हामीलाई धार्मिकता र आशिष दिनुभयो, हामी ऋणी छौँ सदा सर्वदा। प्रभु हामीलाई सिकाउनुहोस्, हामी सजिलै हाम्रो आँखाले देख्ने कुराहरूले हामी धोका खान्छौँ, हामी सजिलै साथ बिर्सन सक्छौँ यी स्वर्गीय आत्मिक शिक्षाहरू पनि। त्यसैले प्रभु हामीलाई बरु कमजोर राख्नुहोस्, ताकि हामी तपाईँको बल, तपाईँको सामर्थ्य हामी जान्न सकौँ र ख्रीष्टको बौरी उठाएको सामर्थ्यले हामी जिउन सकौँ। हामी आफै सक्दैनौँ, हामी स्वीकार गर्छौँ प्रभु, अनि हामी खुसी साथ स्वीकार गर्छौँ। त्यो हामीले सकोस् भनेर भन्नु पनि भएको छैन, हामी आफैलाई तपाईँले क्रुसमा टाँगिदिनु भयो तपाईँसँगै, र हामीलाई बौरी उठाउनु भएको छ तपाईँसँगै। प्रभु तपाईँसँगै बसालिएको छ, हामी यी कुराहरू बुझ्न सहायता गर्नुहोस् र दिनदिनै हिँड्न सहायता गर्नुहोस्। यो छोटो जीवन प्रभु तपाईँको लागि अर्पिएर तपाईँको स्याबासी पाउने दास दासीहरू, तपाईँको बाटो हेरिरहने ती नोकरहरू जस्तो हामी हुन चाहन्छौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ, तपाईँको अनुग्रह, सहनशीलता, रिसाउनुमा ढिलो, हाम्रो ढिला सुस्ती, हाम्रो अविश्वास सब स्वीकार गर्छौँ। हामी बढ्न चाहन्छौँ, हामी बालकै रहन चाहँदैनौँ। हाम्रो विगतको भूलहरू, पापहरूलाई बिर्सेर अब प्रभु हामी अघिल्तिर हामी त्यो पुरस्कार इनामको लागि हामी दगुर्न चाहन्छौँ। यहाँ सबैलाई सहायता गर्नुहोस्, नबाँचेकाहरूलाई कायल पार्नुहोस्। तपाईँले मात्र सक्नुहुन्छ त्यो काम गर्न। तपाईँको वचनको लागि धन्यवाद छ प्रभु येशूको नाममा। आमेन।